आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जयमसी अनि नमस्कार। म आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि प्रभुको अनुग्रहमा आनन्द कुशलै छु र तपाईँहरूको समक्षमा आज पनि परमेश्वरको वचन पवित्र धर्मशास्त्रको अध्यापन गराउनको लागि अगाडि आइसकेको छु स्टुडियोमा। श्रोता, म आशा गर्दछु कि आज पनि हामी धेरै कुरा सिक्नेछौ पवित्र धर्मशास्त्रबाट। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यहोशु 8 र 9 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी यहोशु 8 अध्यायबाट बाइबल अध्ययन गर्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ऐ शहरमाथि विजय। हामीले यहोशु 7 अध्यायमा देखिसकेका छौं कि इसरायलीहरूले ऐको सानो शहरमा पराजितको हारको सामना गर्नु पर्यो अनि हार वा पराजितको कारण चाहिँ तिनीहरूको छाउनी वा शिविरमा थियो। अहिले पापसँग व्यवहार वा कारवाही गरिसकिएको छ र परमेश्वर इसरायलीहरूलाई विजय वा जित दिन तयार हुनुभएको छ। आउनुहोस् यहोशु 8:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब परमप्रभुले यहोशुलाई भन्नुभयो, नडरा, निराश न हो, सारा योद्धालाई साथमा लैजा, उठ ऐमाथि लड़ाई गर, हेर ऐको राजालाई, त्यसको प्रजालाई, त्यसको शहर र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। यो कुराको ध्यान दिनुहोस् कि परमेश्वर यहोशुलाई ऐ शहरको विरूद्धमा युद्ध लड्न जाँदा आफूसँग भएका सम्पूर्ण युद्धका मानिसहरूलाई लिएर जान भन्नुहुन्छ। हामीलाई पहिले भनिसकिएको छ कि ऐ शहरले चाहिँ शरीरको प्रतिनिधित्व गर्दछ अनि तपाईसँग भएको सबभन्दा भयानक शत्रु नै शरीर हो र यसमाथि विजय हासिल गर्न तपाईलाई सम्पूर्ण साधनहरूको आवश्यक पर्दछ। अनि 2 भनिएको छ, तैले यरियो र त्यसको राजालाई जे जसो गरेको थिइस् ऐ र त्यसको राजालाई पनि त्यसै गर्नेछस्, केवल त्यहाँको धनमाल र त्यहाँका पशुहरू तिनीहरूले आफ्नो निम्ति लिन सक्छौ, त्यस शहरको पछाडितिर ढुकेर बस्नु। यसपछि यो कुराको ध्यान दिनुहोस्, परमेश्वरले यहोशुलाई ऐ शहरको ढुकेर गरिने आक्रमणद्वारा त्यसलाई कब्जा गर्न लिनलाई आदेश गर्नुहुन्छ। 3-7 भनिएको छ, यसकारण यहोशु सब योद्धाहरूको साथमा ऐमाथि लड़ाई गर्न जानलाई उठे। यहोशुले 30,000 सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राति नै पठाए। तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, हेर तिमीहरू त्यस शहरको पछिल्लोतिर ढुकिरहनु, शहरबाट धेरै टाढा नजानु र चनाखु रहनु। मेरो साथमा रहेका मानिसहरूसँग म शहरतिर बढ्नेछु र जब उनीहरू हाम्रा विरूद्धमा आउनेछन् तब हामी अघि जस्तै उनीहरूले खेद्दा भाग्नेछौ र उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई शहरबाट निकै टाढो निकाली ल्याउनेछौ अनि उनीहरूले भन्नेछन्, पहिले चाहिँ इसरायलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्, यसैले जब हामी उनीहरूका सामुन्नेबाट भाग्नेछौ तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्यो शहर कब्जा गर्नु, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा त्यो सुम्पिदिनु भएको छ। जब हामी निरन्तर अगाडि देख्छौ भने यहोशुले योजना बनाए झैं युद्ध कला वा रणकौशलले काम खायो, ऐ शहर इसरायलहरूको हातमा सजिलै गरी पर्यो। ऐ शहरले शरीरको प्रतिनिधित्व गर्ने हुनाले हामी यस घटनाबाट महान आत्मिक पाठहरू सिक्न सक्छौं। सबभन्दा पहिले हामीलाई चाहिने आवश्यक कुरा चाहिँ शत्रुको चिन्ह वा ठम्याउनु पर्दछ। हामीले यो कुरा थाहा पाउनै पर्छ कि तपाईँ र मसँग भएको सबभन्दा महान भयानक शत्रु हामी स्वयं नै हौं। म मानिसहरूले यो भनेको सुन्छु, शैतानले मलाई त्यो फल्ना फल्ना गलत काम गर्न उक्सायो वा लगायो, अमित्र त्यसले वास्तवमा लगाएन उक्साएन, त्यो गर्न लगाउने चाहिँ तपाईँको शरीर हो अनि त्यो यसको निम्ति जवाबदेह छ, जिम्मेवारी छ। दोस्रो, हामीले जान्नुपर्ने आवश्यक कुरा यो हो, हामीले आफ्ना हार वा पराजयहरूको लागि अति नै ध्यानपूर्वक होसियारसित जाँच गर्नुपर्छ। प्राय गरेर मुख्यतय हार वा पराजयको लागि हाम्रो आफ्नै गुण योग्यतामाथि भरोसा हो। तपाईँलाई यादै होला, ऐ सहरको भेद लिने जासुसहरूले यहोशूलाई आएर भने, हामीलाई ऐ सहरको विजय गर्न जित्न खालि 2 या 3 हजार मानिसहरू भए पुग्छ। अमित्र, हामी पनि सोच्दछौ कि शरीरलाई अति नै सजिलो गरेर जित्न सक्छौ वा त्यसमाथि विजय गर्न सक्छौ। यो गर्न हामी स्वयं आफैमा आश्रित र भर पर्दछौं, तर मित्र यसले कदापि काम खाँदैन। हामी पनि उही स्थानमा आउनुपर्छ जुनतिर पाउल आएथे। तिनले रोमी 7:24 यसरी असहायको चित्कार छोडेथ, हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले बचाउला। मेरो मित्र, तपाईँ र म शरीरलाई नियन्त्रण गर्न सक्दैनौ, केवल परमेश्वरको आत्माले मात्र यसको नियन्त्रण गर्न सक्नुहुन्छ। दयनीय कुरा यो छ कि थुप्रै मानिसहरू आफ्नो शक्ति सामर्थ्यमा यसको नियन्त्रण गर्न र यसको जरा समेत उखेली पठाउन प्रयास गरिरहेका हुन्छन्। मित्र, चाहे तपाईँ कति धेरै कोशिश गर्नुहोस् या कति धेरै सम्पूर्ण विधि सिद्धान्तहरूको प्रयोग गर्नुहोस्, तपाईँ कति पनि पाप स्वभावको वा शरीरको सुधार गर्न र त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्न, केवल परमेश्वरको आत्माले मात्र यसको नियन्त्रण गर्न सक्नुहुन्छ। मित्र, केवल हामीले उद्धार पाउन सकौं भनी ख्रिस्ट मर्नु भएन, तर उही समय यस कारणको लागि पनि मर्नुभयो, ताकि पाप स्वभावसँग कारवाही हुन सकोस्, त्यससँग व्यवहार हुन सकोस्। रोमी 8:3 भन्छ, परमेश्वरले पाप भएको शरीरको रूपमा र पापैको एक भेटी जस्तो आफ्नो निज पुत्रलाई पठाएर शरीरमा पापलाई दोषी ठहराउनुभयो। यसको साधारण अर्थ यही हो, जब ख्रिस्ट पृथ्वीमा आउनुभयो उहाँ तपाईँले उद्धार पाउन सक्नुहोस् भनी तपाईँको पापहरूको निम्ति मात्र मर्नु भएन, तर उहाँ यो पुरानो पाप स्वभाव दण्ड ल्याउन मर्नुभयो। ख्रिस्ट यसकारण मर्नुभयो किनभने तपाईँ र मसँग पाप स्वभाव छ। ख्रिस्टले हाम्रो पापको दण्ड चुक्ता नगरुन्जेलसम्म पवित्र आत्माले हामीलाई छुन सक्नु भएन, स्पर्श गर्न सक्नु भएन। जब दण्डको चुक्ता गरियो र हाम्रो पुरानो स्वभावको दोषी ठहराउनुभयो, तब मात्र पवित्र आत्मा हाम्रो जीवनहरूमा आउनुभयो र हारबाट जित वा विजय ल्याउनुभयो। पाउले यसको गलाथी 2:20 यसरी व्यक्त गरे, म ख्रिस्टसँग क्रुसमा टाँगेको छु तैपनि म जिउँछु, त्यसो भए तापनि म त होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, र जुन जीवनमा अहिले म शरीरमा जिउँछु परमेश्वरको विश्वासमा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। मित्र, ऐरूपी शरीरले हामीलाई पराजित गर्नेछ, हार खुवाउनेछ, जबसम्म विजय जित्न हामी पवित्र आत्माको शक्तिमाथि भर पर्दैनौ, आश्रित भइरहँदैनौ। त्यसपछि हामी देख्नेछौ यहोशूले आशिषहरू र श्रापहरूको पढेर सुनाउँछन्। 30:32 भनिएको छ, यहोशूले परमप्रभु इसरायलका परमेश्वरको निम्ति एबाल डाँडामा परमप्रभुको दास मोसाले इसरायलीहरूलाई आज्ञा गरे बमोजिम र मोसाले दिएको व्यवस्थाको पुस्तकमा लेखे अनुसार नकाटेको अर्थात फलामले नछोएको ढुङ्गारको एउटा वेदी बनाए र त्यसमा तिनीहरूले परमप्रभुको निम्ति होम बलि चढाए र मेल बलि पनि चढाए। यहोशूले इसरायलीहरूको सामुन्ने मोसाले लेखेको व्यवस्थाको नकल पत्थरहरूमा खोपे। हामी यो कुरा पत्ता लगाउँछौ, ऐ शर्मा विजयपछि यहोशूले एबालको डाँडामा इसरायलका परमप्रभु परमेश्वरको निम्ति वेदी बनाए। त्यसपछि इसरायलीहरूले त्यही गरे जुन मोसाले गर्नलाई आज्ञा गरेका थिए र यहोशूले आशिषहरू र श्रापहरूको पढेर सुनाउँछन्। 34:35 भनिएको छ, पछिबाट आशिष र श्रापको विषयमा व्यवस्थाका सबै वचन जो व्यवस्थाको पुस्तकमा लेखेका छन् सो यहोशूले पढेर सुनाए। जति कुराको मोसाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इसरायलका सारा समाज अन्तर्गत स्त्रीहरू केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूको सामुन्ने नपढेको कुनै कुरा पनि रहेन। यो कुराको ध्यान दिनुहोस् कि मोसाको सम्पूर्ण व्यवस्थाको पुस्तक त्यस बेला पढियो, तिनीहरूले यसको खाली केही अंश मात्र पढेनन् तर तिनीहरूले यो सम्पूर्ण भाग पढे। यो नै त्यस प्रतिज्ञाको मूलको व्यवस्था हुनुपर्ने थियो र इसरायलसँग बाँधिएको परमेश्वरको करारको शर्तको स्मरण याद दिलाउने समय थियो। यसपछि अध्याय नौतिर पनि हामी लागौं। यस पुस्तकको विषय हो गिबोनीहरूसँग सम्झौता। जब यहोशूले प्रतिज्ञाको मुलुकको विजय गर्न आरम्भ गरे, तिनले तीन भयानक शत्रुहरूको सामना गरे। तीन थिए यरिहो, ऐसहर र गिबोनीहरू। यी यहोशूका तीन शत्रुहरूले आज ख्रिस्टियनहरूको शत्रुहरूको पनि प्रतिनिधित्व गर्दछ। यरिहोले संसारको प्रतिनिधित्व गर्दछ, ऐसहरले शरीरको प्रतिनिधित्व गर्दछ र गिबोनीहरूले शैतानको प्रतिनिधित्व गर्दछ। तपाईँलाई यादै होला, यहोशूको रण कौशल वा युद्ध कौशल वा युद्ध कला युद्ध नीति चाहिँ पहिले यरिहो लिनु थियो, जुन मुलुकको बिल्कुल बीचमा स्थित थियो, अवस्थित थियो। त्यसपछि तिनको रणनीति वा रण कौशल चाहिँ ऐसहर लिनु थियो, जुन यरिहोको उत्तर पूर्वमा अवस्थित थियो। दक्षिण भेग नजिकैमा चाहिँ गिबोनीहरू रहन्थे। तिनीहरू वास्तवमा विजयको अर्को लाइनमा थिए, तर गिबोनीहरू चलाक थिए, जुन हामी देख्नेछौ। यहोशू 9 अध्याय 1 र 2 पदमा भनिएको छ, जब यर्दन पारी पहाड़ र तराईमा र लेबननसम्म समुद्रको किनारमा बस्ने हित्ती, एमोरी, कनानी, परिजी, हेब्बी र यबुसीहरूका राजाहरूले यो सब सुने, तब उनीहरू एक मनका भएर यहोशू र इसरायलीहरूसँग युद्ध गर्नलाई जम्मा भए। मित्र, निसन्देह यी राजाहरूले इसरायलीहरूको विरूद्धमा एकै मनको भएर लड्न योजना बनाए, तर यो यस्तो देखिन्छ कि केही कारणवश तिनीहरू एकैसाथ एकत्रित भएर आउनको लागि असफल भए र तिनीहरूले सफलता साथ अगाडि बढ़ी रहेको इसरायलीहरूलाई रोक्न सकेनन्। यसले गिबोनीहरूको अन्य राष्ट्रहरूसँग दल त्यागको वा तिनीहरूको एकत्रित हुने कुरादेखि त्यस कुराको त्यागको स्पष्टीकरण दिदछ। तिनीहरूको विचार युद्ध गर्नलाई थिएन, तर मैत्री सम्बन्ध गर्नलाई थियो। तीनदेखि नौ पदमा भनिएको छ, तर गिबोनका बासिन्दाहरूले यरिहो र अईलाई यहोशूले गरेका कुरा जब सुने, जब उनीहरूले एउटा चलाकी अप्नाए, उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाग मध्येका मशकहरू आफ्ना गधामा लदाए, अनि पुरूषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जिउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशू कहाँ आएर तिनलाई र इसरायलीहरूलाई भने, हामी टाढा देशबाट आएका हौं, यसकारण हामीसँग सन्धि गर्नुहोस्। अनि इसरायली पुरूषहरूले ती हिब्बीहरूलाई भने, सायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्धि गर्न सक्छौ? उनीहरूले यहोशूलाई भने, हामी तपाईंकै दासहरू हौ। तर यहोशूले उनीहरूलाई सोधे, तिमीहरू को हौ र कहाँबाट आयौ? उनीहरूले तिनीहरूलाई भने, हामी तपाईंका दासहरू धेरै टाढा मुलुकबाट परमप्रभु तपाईंका परमेश्वरको नाउँ सुनेर आएका हौ, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्र देशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौं। गिबोनीहरू अति नै चलाक मानिसहरू थिए र तिनीहरू झुटका झुप्पाहरू झुण्डहरू थिए। तिनीहरू टाढा देशमा रहने परदेशीको रूपमा बहाना बनाई वास्तवमा तिनीहरू यरूसलेमबाट केवल केही मिल दूरीमा रहन्थे। तिनीहरूले यहोशूलाई भने कि तिनीहरू वास्तवमा जीवित र सत्य परमेश्वरलाई आराधना गर्न चाहन्छ। त्यसपछि तिनीहरूले यहोशूको ध्यान आकर्षण गरे। यदि तिनीहरूको पुरानो थाङ्ना बोराहरू, फाटेका टालीका छालाका दाग मध्येका मशकहरू, तिनीहरूका पुराना फाटिसकेका जुत्ताहरू, जिउमा पुराना लुगाहरू, तिनीहरूका खाने सामान सब सुकिसकेका र ढुसी परिसकेका नदेखेको भए, यो सम्पूर्ण छकाउने चाल थियो भनेर जान्ने थिए। तर यहोशूले जब यी कुराहरू देखे, तब तिनले तिनीहरू साँच्चै नै टाढा देशमा रहने परदेशीहरू नै रहेछन् भनी विश्वास गरे। परमेश्वरले इसरायलीहरूलाई त्यस मुलुकमा बासिन्दाहरूलाई पूर्ण रूपमा नष्ट गर्न र कुनै प्रकारको सन्ति नबनाउन आज्ञा गर्नुभएको थियो। यद्यपि परमेश्वरको यो आज्ञा पालन गर्ने यहोशूको इच्छा इरादा भए तापनि तिनलाई वास्तवमा यो मैत्री सन्धि सम्झौता बनाउने कुरामा विश्वासघात गरिएको थियो, धोका दिएको थियो। यो कुराको ध्यान दिनुहोस्, न त यहोशू न इसरायलका मानिसहरूले त्यस मैत्री सन्धि सम्झौता बनाउने काममा प्रवेश गर्नभन्दा पहिले परमेश्वरको मनको वा विचारको नै सोचे। तिनीहरूले उहाँको विचार परमेश्वरको मनको सोधेनन् परमेश्वरलाई। तपाईँलाई यादै होला, यरिहोले संसारको प्रतिनिधित्व गर्दछ। तपाईँ संसारमाथि कसरी विजय हुन सक्नुहुन्छ? विश्वासद्वारा। अई शहरले शरीरको प्रतिनिधित्व गर्दछ, कसरी शरीरमाथि तपाईँ विजय गर्न सक्नुहुन्छ वा हामी शरीरमाथि विजय गर्न सकिन्छ? युद्ध गरेर होइन, तर आफ्नो कमी कमजोरीको थाहा गरेर र परमेश्वर कहाँ आफ्नो कमी कमजोरीको प्रस्ताव गरेर, साथै परमेश्वरको आत्मालाई विजय गर्न अनुमति दिएर। यो कुराको याद राख्नुहोस्, त्यही नै परमेश्वरले भन्नुभएको थियो, म तिमीहरूलाई अहि सहर दिन गइरहेको छु। अहिले हामीसँग तेस्रो शत्रु छ, त्यो चाहिँ गिबोनीहरू हुन्, जसले आज हाम्रो निम्ति शैतानको प्रतिनिधित्व गर्दछ। जबकि नयाँ नियममा एफिसीको पुस्तक पुरानो नियममा यहोशूको पुस्तकसित मेल खाने भएकोले हामी यहाँ एक महत्वपूर्ण समानान्तर पाउँदछौ, मिल्ने कुरा देख्दछौ। एफिसी 6:11 पदले भन्छ, शैतानका युक्तिहरूको विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरको सारा हात हतियार धारण गर। जसरी इसरायलका मानिसहरू गिब्बोनीहरूको युक्तिहरूबाट होशियार हुनुपर्ने थियो, त्यसरी नै आज विश्वासीहरू शैतानको युक्तिहरू लागि राम्ररी चियो गर्नुपर्दछ। एफिसी 6:12 पदले भन्छ, किनकि हाम्रो यो लडन त मानिसहरूको विरूद्धमा होइन, त प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका संसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्टैका आत्मिक सेनाहरूको विरूद्धमा हो। आज हाम्रो खास शत्रु रगत र शरीर होइन, तर आत्मिक शत्रु हो, त्यो शैतान हो। तर आज कति ख्रिस्टियनहरूले त्यसलाई खिम्याउन वा चिन्छन्? त्यसले के गर्छ त? त्यसले तपाईँलाई छक्याउन कोसिस गर्छ, झुक्याउन कोसिस गर्छ, उसलाई पछ्याउन लगाउनलाई। त्यसले संसारको पापमा रहने संसारिक मानिसहरूसँग र उद्धार नभएका अन्य जातिहरूसँग त्यति वास्ता राख्दैन, किनकि तिनीहरू उसको पहिले नै जाल र फन्दामा छन्। तर त्यसले विशेष गरी ख्रिस्टियनहरूलाई, विश्वासीहरूलाई ताक्दछ। सधैँ विश्वासी र ख्रिस्टियनहरूको पछि त्यसको दाउ भएको हुन्छ। अरू त के, त्यो शैतान बितेको आइतबार वा शनिबारको आराधना सेवामा चर्चमा मण्डलीमा गएथ्यो, अनि त्यो अर्को हप्तामा पनि त्यहाँ हुनेछ। त्यो धार्मिक भक्त बन्न चाहन्छ, आत्मिक बन्न चाहन्छ, र त्यो चाहन्छ कि तपाईँले उसलाई आराधना गरेको। त्यो चलाक छ र धेरै ख्रिस्टियनहरू त्यसद्वारा हरण गरी लगिएको छ। शैतानले हाम्रा आँखाहरूका अगाडि पर्दा लगाउन सक्छ। दोस्रो कोरन्ती 2:11 पदमा पावल भन्छन्, हामी माथि शैतानको केही दाउ नलागोस्, किनकि त्यसको युक्तिहरूका विषयमा हामी अजान छैनौं। अभाग्यवश तपाईँ र म त्यसको युक्तिहरूको विषयमा अजान छौ। अहिले हामी कसरी यस शत्रुमाथि विजय हुन सक्छौ? याकुब 4:7 पदले भन्छ, शैतानको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ। मेरो प्यारो मित्रहरू, हामीले आफैलाई परमेश्वरको अधीनमा सुम्पिदिनुपर्छ, त्यो चाहिँ पहिलो कदम हो। मित्र, हामी रहेको यी दिनहरूमा हामी उहाँको निकटतामा रहन कति धेरै आवश्यक छ। शैतान विश्वासीहरूलाई धोका दिन हर तर प्रयास गरिरहेको छ, त्यो अति नै चलाकपूर्ण काम गरिरहेको छ। हामीले त्यसको विरोध गर्नुपर्छ, हामीले त्यसका तमाम युक्तिहरूको जान्दछौ जुन शास्त्रमा स्पष्ट छ। आज खतरा चाहिँ यो कुरामा छ कि त्यससँग मैत्री सम्झौता गर्ने काम, जसरी इसरायलीहरूले गिब्बोनीहरूसँग मैत्री सम्बन्ध कायम गरे वा बनाए। जब इसरायलीहरूले थाहा पाए कि गिब्बोनीहरू त छिमेकीहरू पो रहेछन् र तिनीहरूलाई विश्वासघात पो गरिएछन्, तिनीहरूले अझै तिनीहरूसँग बनाएको मैत्री सन्धिको आदर गरे। 19:20 पदमा भनिएको छ, तर सबै नायकीहरूले समुदायका मानिसहरूलाई भने, हामीले उनीहरूसँग परमप्रभु इसरायलका परमेश्वरको शपथ खाएका छौं, यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौ। हामीले यसै गर्नुपर्छ, हामी उनीहरूलाई जीवितै रहन दिनेछौ, नत्र त हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ। मित्र, त्यस दिनमा सन्धिको पूर्ण रूपमा आदर सम्मान गरिन्दथ्यो। यद्यपि यस्तो परिस्थिति मुनि यो सन्धि बनाएको भए पनि मानिसको वचन अति नै महत्वपूर्ण थियो। मानिसले मुखले जे भन्छ त्यसको पालन गर्नुपर्दथ्यो, अनि त्यही नै आज पनि परमेश्वर चाहनुहुन्छ। तिनीहरूले गिब्बोनीहरूलाई सन्धिको वचनको कारण नाश गर्न सकेनन् त के गरे? पद 21:27 पदमा भनिएको छ, अनि ती नायकीहरूले भने, उनीहरूलाई जीवितै राख, तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरू भएर जिउन देऊ। यसैले नायकीहरूले उनीहरूलाई गरेको प्रतिज्ञा अनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरा भए। 27 पदमा भनिएको छ, त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँको वेदीको निम्ति दाउरे र पनेरा तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्। आजको यो वचन अध्ययनद्वारा प्रभुले हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
आकाश भन्दा चौडा छ, सागर भन्दा गहिरो छ, पहाड भन्दा अग्लो छ,
तपाईको प्रेम, तपाईको प्रेम, तपाईको प्रेम, अन्तै समय स्थिर रहिरहने, कसैलाई धोका नदिने,
तपाईको प्रेम, तपाईको प्रेम, तपाईको प्रेम,
श्रोता अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।